الحمد لله والصلاة والسلام على رسول الله وعلى آله وأصحابه ومن تبع هداه. اس سے پچھلی مجلس میں ہدایت کے اسباب ہم نے دیکھی کہ ایک انسان کو ہدایت پانے کے لیے اور اللہ کے ہاں ہدایت کا حقدار بننے کے لیے کیا کرنا چاہیے. اسباب میں سے یہ سبب ہم نے دیکھا کہ سماج کے مقابلے میں آدمی دین کو ترجیح دے. یہ دیکھا کہ دلیل کتاب و سنت, اللہ کی کتاب اور رسول صلی اللہ علیہ وسلم کی سنت ہے. اور یہ بھی دیکھا کہ کتاب و سنت کے صحیح فہم کے لیے سلف کی طرف رجوع کرنا لازم ہے. یہ کہ صرف متن مقصود نہیں ہے بلکہ اصل مقصود اللہ کی طرف سے آنے والی وحی اور پیغام کا صحیح فہم ہے. اس لیے سلف کی طرف رجوع بھی ضروری ہے کہ صحابہ نے قرآن و سنت پر کیسے عمل کیا, ان کے نزدیک ہدایت تھی کیا گمراہی تھی, کس چیز کو وہ خیر اور حق سمجھتے تھے, کس چیز کو وہ لوگ شر اور باطل سمجھتے تھے. جو آدمی اس چیز کا صحیح فہم حاصل کر لے, جو آدمی اس چیز کو سمجھ لے, اس کے لیے بعد کے دور میں آنے والی گمراہیوں میں اپنا راستہ چننا اور اپنے آپ کو گمراہی سے بچانا آسان ہو جائے گا. آئیے اب دیکھتے ہیں آگے اور کیا اسباب ہیں جو ایک آدمی کے لیے ضروری ہیں کہ وہ ہدایت اللہ سے پائے. نمبر چار, علم کو اہل علم سے لینا, یہ بھی ایک بہت اہم چیز ہے اور خاص طور سے ان نوجوانوں کے لیے جن کو قرآن و سنت کا تھوڑا بہت علم آ جاتا ہے. ایک آدمی کے لیے قرآن و سنت کے پانے کے بعد بھی گمراہی ممکن ہوتی ہے اگر قرآن و سنت کا صحیح فہم اس کو نہ ملے. میری بات کو یاد رکھیے, ایک آدمی کے پاس قرآن و سنت ہے, کچھ باتیں قرآن و سنت کی اس کو معلوم ہے, لیکن اگر وہ اس کو صحیح طور سے نہ سمجھے تو بہت ممکن ہے یہی باتیں اس کے لیے گمراہی کا سبب بنیں گی اور ہو سکتا ہے کہ وہ اپنے آپ کو ہدایت پر سمجھ رہا ہو. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, ان اللہ لا ينزع العلم بعد ان اعطاکموہ انتزاعا, اللہ تعالی علم کو دے دینے کے بعد تم سے یوں ہی اچانک چھین نہیں لے گا. ولكن ينتزعه منهم ما قبض العلماء بعلمهم, لیکن بعد کے دور میں جو لوگ آئیں گے اللہ تعالیٰ ان سے علم کو اس طرح چھینے گا کہ ایک ایک کر کے علماء کو اٹھاتا چلا جائے گا, علماء کی موت ہوگی, علماء ختم ہوتے چلے جائیں گے. فيبقى ناس جهال, تو پھر بس جاہل لوگ, جاہل قسم کے لوگ باقی رہ جائیں گے. یستفتون فیفتون برأیہم, ان سے فتویٰ پوچھا جائے گا تو وہ اپنی رائے سے فتویٰ دیں گے, اپنی رائے سے فتویٰ دیں گے. ویضلون ویضلون, لہذا وہ دوسروں کو بھی گمراہ کریں گے اور خود بھی گمراہ ہوں گے. اس حدیث کو امام البخاری نے روایت کیا ہے. اس حدیث سے معلوم ہوتا ہے کہ ایک تو یہ کہ بعد کے دور میں جو گمراہی آئے گی اس کا ایک بہت بڑا سبب یہ ہوگا کہ علماء باقی نہیں رہیں گے اور علماء کی جگہ ایسے لوگ لے لیں گے جو दलील की बजाय किताब सुन्नत की बजाय अपनी राय से फतवा देंगे। जो उनके जी में आएगा हलाल कहेंगे, जो उनकी अकल में आएगा उसको हराम कर देंगे। तो जाहिल किस्म के लोग, ऐसे लोग जो दीन का कायदे से इल्म नहीं रखते हैं, सतही इल्म रखते हैं, ऊपरी ऊपरी कुछ बातें उनको मालूम है, गहरा इल्म उनको नहीं है। देखिए दीन में असल चीज गहरा इल्म। अल्लाह ताला ने क्या फरमाया, युक्तिल हिकमत मन यशा व मन युक्तिल हिकमत फकद उतिया खैरन कथीरा। अल्लाह जिसको चाहता है हिकमत गहरी सूझबूझ अता फरमाता है, व मन युक्तिल हिकमत फकद उतिया खैरन कथीरा, और जिसको हिकमत दे दी गई, गहरी समझ दी गई उसको खैर कसीर, बहुत ज्यादा खैर दे दी गई। वह यद्दकरु इल्ला उलुल अलबाब, और नसीहत में वही लोग गौर करते हैं जो अकल वाले हैं, नसीहत वही लोग कबूल करते हैं जो समझदार हैं। तो अल्लाह की तरफ से नेमत होती है हिकमत मिलना। इसी तरह से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन युरिदिल्लाहु बिही खैरन युफक्किहु फिद्दीन। अल्लाह ताला जिसके साथ भलाई का इरादा करता है उसे दीन की गहरी समझ अता फरमाता है। तो दीन की गहरी समझ असल है, दीन की गहरी समझ ये असल है। सतही समझ, ऊपरी ऊपरी कुछ बातें जान लेना और मजीद ये समझने लगना कि मुझको सब समझ में आता है, तो ये इंसान की गुमराही का सबब हो सकता है। इसीलिए यहां पर कहा कि उलमा उठा लिए जाएंगे और लोगों में कुछ ऐसे लोग बाकी रहेंगे जिनसे लोग जाके फतवे मांगेंगे। ये ऐसे लोग होंगे जो न जानने वालों में, बिल्कुल जाहिलों में थोड़े आधे जाहिल होंगे। आधा जाहिल बहुत डेंजर होता है। पूरा जाहिल क्या होता है, उसको मालूम होता है मैं जाहिल हूं भाई, उसको नहीं मालूम। लेकिन जो आधा जाहिल बोलता है मैं आधा आलिम हूं, क्योंकि आधा जाहिल भी उसका ध्यान नहीं होता है। अल्लाह हम सबकी हिफाजत फरमाए। एक आदमी न जाने और ये न जाने कि वो नहीं जानता, ये न जानने की बहुत बुरी किस्म है। समझ में नहीं आया, एक आदमी नहीं जानता और ये भी नहीं जानता हूं कि नहीं जानता हूं, बल्कि ये समझता हूं कि जानता हूं, ये न जानने की बहुत बुरी किस्म है। इसको जहल मुरक्कब कहते हैं, और अक्सर अहले बिलाद जहल मुरक्कब में मुब्तला होते हैं। ऐसी जहालत कि जिसमें आदमी को अपनी जहालत का भी एहसास ना हो, ये अपनी जहालत से जाहिल होने को कहते हैं। जो अपनी जहालत से जाहिल हो ये बहुत डेंजर जाहिल होता है। ये अपना भी नुकसान करता है, दूसरों का भी नुकसान करता है। ये खुद भी गुमराह होता है, दूसरों को भी गुमराह करता है। फयुदिल्लून, ये दूसरों को भी गुमराह करेंगे, खुद भी गुमराह होंगे। गलत गलत फतवे देंगे, सही को गलत बताएंगे, गलत को सही बताएंगे, दीन के अंदर अपनी तरफ से इज्तिहाद करेंगे जब तक के जबकि इनकी अहलियत नहीं होगी इज्तिहाद करने की। इनको इतना गहरा इल्म नहीं होगा, इनको कुरान की तफसीर के उसूल मालूम नहीं होंगे, इनको नासिख मनसूख का इल्म नहीं होगा, इनको अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीसों में जमा तदबीर की तौफीक नहीं होगी। अपनी तरफ से कुछ भी समझेंगे या तो हदीसों का इनकार करेंगे, या तो हदीसों से ऐसे नए मसाइल निकालेंगे कि इनसे पहले किसी की जहन में वो बात नहीं आई थी। एकदम मॉडर्न फतवे देंगे, ऐसे फतवे कि सिर्फ इनका कोई साबिक इनसे पहले ना रहा। तो चौथी चीज ये है हिदायत के लिए और गुमराही से बचने के लिए कि एक आदमी उलमा की मातहती में रहे, ऐसे उलमा जो किताब व सुन्नत का इल्म रखते हों और सही मनहज पर कायम। इससे आदमी की इज्जत कम नहीं होती है, इससे आदमी की गुमराही का इलाज हो जाता है, वो गुमराही से बचता है। इसलिए कि आप देखें सलफ में हमेशा ऐसा, इमाम मालिक रहमतुल्लाह अलैह 70 उलमा से उन्होंने जब तक के पक्की इजाजत नहीं ले ली तब तक के फतवा नहीं देते थे। 70 उलमा किसको कहते हैं, इमाम मालिक एक मुश्तहिद है, इतने बड़े इमाम हैं, लेकिन सहाबा ताबईन अहल इल्म हमेशा फतवा देने से, अपनी तरफ से दीन में कुछ बोलने से डरते थे। जो ज्यादा जानता है वो ज्यादा डरता है, जो ज्यादा नहीं जानता है वो डरता भी नहीं है। इसलिए गुमराही यहां से भी आती है कि आदमी उलमा से आजाद हो जाता है। उलमा से आजाद होना गुमराही के असबाब में से एक बहुत बड़ा सबब है। हाँ ये भी नहीं, हमारे यहां ऐसा भी नहीं है कि हम उलमा की अंधी तकलीद करने वाले बने कि आलिम जो बोल दे पत्थर की लकीर, चाहे दलील हो या ना हो, हलाल को हराम, हराम को हलाल कर दे, सही गलत में अपनी तरफ से कुछ भी कहे। हमारे ऐसा नहीं है, और हमारे ऐसा भी नहीं है कि हमको आलिम की जरूरत नहीं है, हमारे पास बुखारी है। जब बुखारी है तो आलिम की जरूरत क्या, बुखारी बड़ी आलिम बड़े, तो हमारे ऐसा भी नहीं है। क्यों? इसलिए कि हदीसों को सही तौर से समझना और उनके सही माना लेना, उसमें उलमा के अकवाल देखना, ये बहुत जरूरी होता है, वरना अधूरी समझ एक इंसान की सबसे बड़ी दुश्मन होती है। आपने देखा उस आदमी के पास, आबिद के पास वो आदमी गया जिसने 99 कत्ल किए थे, उसने कहा तौबा है, उसने कहा तौबा नहीं है, उसने क्या कर दिया, उसको कत्ल किया। तो जहालत के साथ बगैर इल्म के अगर आदमी गुफ्तगू करता है तो उसकी अपनी जबान उसके कत्ल का जरिया बन जाती है। और आप देखें खवारिज को कि खवारिज ये पहला फिरका इस्लाम की तारीख में, खवारिज सहाबा ही के दौर से नमूदार हुए थे और इसी तरह से कदरिया भी और बाजहमिया भी। तो खवारिज क्या थे, बहुत इबादत करने वाले लोग थे, कुरान की तिलावत करते थे, रोजे रखते थे, नमाजें पढ़ते थे। बल्कि खवारिज का अकीदा क्या था कि अगर आदमी एक भी गुनाह कर दे तो वो इस्लाम से निकल जाता है, इसलिए बहुत गुनाहों से बचने वाले थे। लेकिन ऐसा तकवा जो बसीरत से आरी हो ये खुद गुमराही बन जाता है, ये गुलू में तब्दील हो जाता है। ऐसा तकवा, इसको याद रखिए, ऐसा तकवा जो दीन के सही फहम से आरी हो ये दीन में गुलू और बिदात का जरिया बनता है। और इन्होंने भी एक अनोखा कौल और ऐसा गुलू पेश किया दीन में कि उन्होंने हज़रत अली रज़ी अल्लाह तआला को काफिर करार दे दिया, जो वाकई उस दौर के इन्हें लोगों को हिदायत पर लाने वालों में से एक थे, लोगों के रहबर थे उस दौर में, खुलफाए राशिदीन अल महदीयीन, लेकिन उन्हीं को काफिर करार दे दिया। क्यों? दीन की सही फहम, दीन की सही समझ नहीं थी, दीन का सही फहम उनके पास नहीं था। उन्होंने अपने आप को सहाबा से अलग कर लिया, अपने तौर पर कुरान को समझना शुरू किया। वमन लम यहकुम बिमा अंज़लल्लाहु फौलाइका हुमुल काफिरून, जो कुरान के मुताबिक फैसला ना करे काफिर हैं ये लोग। तो हजरत अली रजी अल्लाह तआला भी काफिर है। क्यों? इसलिए कि उन्होंने कहा कि एक तुम्हारी तरफ से हो, एक हमारी तरफ से हो हकम, और दोनों बैठ के फैसला करें, जिस पे झगड़ा खत्म हो जाए, राजी हो जाएंगे, हम भी राजी हो जाएंगे। इन्होंने कहा ये कैसा हकम बना रहे हैं, किताब सुन्नत छोड़ के किसी को फैसले के लिए हकम बना सकते हैं? नहीं, खत्म, ये काफिर हो गए, ये खवारिज है। ये तारीख का बहुत ही यानी बुरा सफा है, जो सहाबा से लड़े हैं और हज़रत अली रज़ी अल्लाह तआला जिनके बारे में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा था कि मेरी निस्बत तुमसे ऐसी है जैसे मूसा की हारून से थी। तो ऐसे सहाबी, जलील कद्र सहाबी, जिनके बारे में आपने कहा था कि कल मैं झंडा उसको दूंगा जो अल्लाह और उसके रसूल को महबूब रखता है, अल्लाह उसके रसूल से मोहब्बत करते हैं, कौन था वो, किसको झंडा दिया था आपने? अली रज़ी अल्लाह तआला को दिया था। लेकिन उनके बारे में खवारिज ने क्या कहा, ये गुमराह हैं। कैसे गुमराह हैं? काफिर हैं, नऊज़ु बिल्लाह। क्यों हुआ ऐसा? उलमा की सोहबत नहीं, सलफ का मनहज नहीं, सहाबा से रब्त नहीं, अपने तौर पर कुरान को समझा और फतवेबाजी शुरू कर दी, गुमराह हो गए और दूसरों को भी गुमराह कर दिया, यहां तक कि सहाबा से जंग, खुद भी हलाक हुए और गुमराही का जरिया बने। इसलिए मैंने इब्तिदा में एक जुमला कहा था, आपको याद होगा, कि अगर इल्म के बगैर आदमी अमल पर लगता है, इबादात में लगता है, दीन पर चलने वाला बनता है, इल्म के बगैर अगर करता है तो खुद भी गुमराह होता है, दूसरों को भी गुमराह करता है, अपना भी नुकसान करता है, दूसरों का भी नुकसान करता है। सही फहम जरूरी है, और इसका बहुत अच्छा जरिया ये है कि एक आदमी पढ़े वालों से पढ़े, जो पढ़ चुके हैं उनसे पढ़े, सीखने जो सीख चुके हैं उनसे सीखे, और यही तरीका हमेशा से रहा है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने खुद फरमाया कि انما العلماء هم ورثه الانبیاء, علماء انبیاء کے وارث ہیں. علماء میں اچھے بھی ہوتے ہیں برے بھی ہوتے ہیں. بروں کی وجہ سے اچھوں کو چھوڑا جاتا ہے؟ نہیں, بروں کی وجہ سے اچھوں کو نہیں چھوڑا جاتا ہے. علماء کا مقام, ان کی قدر منزلت جاننا دین کے حاصل کرنے کی پہلی سیڑھی ہے, بہت ضروری ہے. اسی لیے سلف میں ہمیشہ سے علماء کی تعظیم رائج رہی ہے. تعظیم سے مراد یہ نہیں کہ ان کی عبادت کرنے لگے جائیں, ان کے آگے جھکنے والے بنے, بلکہ ان کی قدر کریں, ان کی قدر کریں, ان کا احترام کریں, ان سے دین کو سیکھیں, ان سے دین کے سمجھنے میں مدد لیں. تو یہاں پر اس حدیث سے معلوم ہوا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے بتلایا کہ اللہ تعالیٰ علم کو چھینے گا کیسے, علماء کو اٹھاتا چلا جائے گا. جب علماء نہیں رہیں گے, لوگ اپنے طور پر کسی سے بھی فتویٰ پوچھیں گے, جاہلوں کو اپنا سردار بنائیں گے. اتخذ الناس رؤوسا جهالا فسئلوا فافتوا بغیر علم, جاہلوں کو لوگ اپنا پیشوا سردار بڑا بنائیں گے, ان سے فتویٰ پوچھیں گے, وہ بغیر علم کے فتویٰ دیں گے, خود بھی گمراہ ہوں گے, دوسروں کو بھی گمراہ کریں گے. تو ہدایت کے بالعکس گمراہی ہے. گمراہی آتی کب ہے؟ جب علماء چلے جاتے ہیں, جب ادھورے علم والے علماء کے قائم مقام بن جاتے ہیں. لوگ دینی مسائل میں رجوع ایسوں کی طرف کرتے ہیں جن کو دین کی گہری بصیرت, گہرا علم نہیں ہے. اس لیے ایسے لوگوں سے دین حاصل کرنا چاہیے جو واقعی گہرا علم رکھتے ہوں. اللہ ہم سب کو اس کی توفیق عطا فرمائے. تو ہدایت کے اسباب میں سے چوتھا سبب یہ ہے کہ علم کو اہل علم سے لینا, جو گہری سمجھ دین میں رکھتے ہیں, ان سے دین کو سمجھنا ہے. نمبر پانچ, ہدایت کے اسباب میں سے یہ بھی ہے کہ ایک آدمی جتنا علم اس کے پاس ہے اس پر عمل کرے. حاصل شدہ علم پر عمل انسان کے علم میں برکت کا ذریعہ ہے, اس کی ہدایت میں اضافے کا ذریعہ ہے. جتنی رہبری ملی ہے اللہ کی طرف سے, اس رہبری پر عمل کر لینا مزید رہبری کا سبب بنتا ہے, اور ارشاد پر عمل توفیق کا ذریعہ بنتا ہے, ثابت قدمی کا ذریعہ بنتا ہے. اللہ تعالیٰ فرماتا ہے والذین اهتدوا زادهم هدى وآتاهم تقواهم. والذین اهتدوا, وہ لوگ جنہوں نے ہدایت کو قبول کر لیا, ہدایت پر عمل پیرا ہو گئے, جن لوگوں نے ہدایت لے لی, جو ہدایت پر جم گئے, آ گئے. والذین اهتدوا, جن لوگوں نے ہدایت کو اختیار کر لیا, زادهم هدى, ہم ان کی ہدایت میں اور اضافہ کرتے ہیں, ان کی ہدایت کو ہم اور بڑھاتے ہیں. وآتاہم تقواہم, اور ان کا بچاؤ ان کو دیتے ہیں, ان کو تقویٰ عطا کرتے ہیں, جہنم سے بچنے کا راستہ ان کو سجھاتے ہیں. تو ایک انسان کو بصیرت کب ملتی ہے؟ جب وہ دین پر, حاصل شدہ علم پر عمل کرتا ہے. جتنا معلوم ہے اس پر عمل کیجئے, اللہ کی طرف سے دل میں ہدایت کا نور پیدا ہوگا. اگر آدمی موجود علم پر عمل نہ کریں تو اس کے بدلے میں دل پر دھبا لگ جاتا ہے, اور وہ دھبا بڑھتے بڑھتے پورا دل اپنی لپیٹ میں لے لیتا ہے, اور پھر دل میں ہدایت کا نور داخل نہیں ہوتا ہے. لیکن آدمی جب عمل کرتا ہے تو اس عمل کی وجہ سے اس کی ہدایت میں اور اضافہ ہوتا ہے. تو اگر آپ اپنی ہدایت بڑھانا چاہتے ہیں تو جتنی ہدایت ملی ہے اس پر عمل کیجئے, جو معلوم ہوا ہے اس پر عمل کیجئے. آپ دیکھیے, آپ کے لیے دین پر جمنا آسان ہو جائے گا, آپ کے لیے دین معمول بن جائے گا. بہت سارے لوگ آپ دیکھیے, مثال کے طور پر, ان کے لیے ایک وقت کی نماز پڑھنا ایک پہاڑ کو اٹھانے کی طرح ہوتا ہے. جمعہ کو بھی وہ کسمساتے ہوئے آتے ہیں. لیکن کئی لوگ ہیں سالوں سے نماز پڑھتے ہیں, کوئی مسئلہ نہیں, برابر نیند بیدار ہو جاتے ہیں, نیند کھل جاتی ہے, نماز کے لیے آ جاتے ہیں. لیکن بعض لوگوں کے لیے فجر کی نماز ایسا ہے جیسے پہاڑ ایک جگہ سے دوسری جگہ لے جانا ہے. لیکن بعض لوگوں کے لیے فجر تو کیا, تہجد بھی آسان ہو جاتی ہے. کیوں؟ اس لیے کہ وہ عمل کرتے 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 ان کے لیے اس عمل میں آسانی پیدا ہو جاتی ہے, ان کو اللہ کی طرف سے مزید توفیق ملتی ہے. پھر ایک نیکی کرتا ہے آدمی تو دوسری نیکی ابھی آسان ہونے لگتی ہے. لیکن ایک نیکی میں آدمی سستی کرتا ہے, اس پر عمل نہیں کرتا ہے, دوسری نیکی ابھی مشکل ہونے لگتی ہے. اسی کا نام ہدایت ہے, اسی کا نام توفیق ہے کہ ایک آدمی کو نیکیوں کے عمل کرنے کی توفیق ملے, اس پہ آدمی جم جائے, دل میں اس کی رغبت پیدا ہو, آدمی کو عمل میں کوئی دشواری پیش نہ آئے. یہ بہت بڑی نعمت ہے اللہ کی طرف سے. آپ صلی اللہ علیہ وسلم کو دیکھیں, آپ نے کیا فرمایا, آپ نے فرمایا کہ جو علت قرۃ عینی کی صلاح, میری آنکھوں کی ٹھنڈک نماز میں رکھ دی گئی ہے. لیکن آج کتنے لوگوں کا سر درد نماز ہے, نماز بولتے ان کو کیا ہو جاتا ہے, ایک دم جیسے بچھو ڈس گیا. کیوں؟ طاقت نہیں ہے, طاقت نہیں ہے. تو آپ دیکھیں آج بہت سارے لوگوں کا کیا حال ہوتا ہے, لیکن ہمارے نبی صلی اللہ علیہ وسلم آپ کی ٹھنڈک آنکھوں کی نماز میں. تو عبادات میں سکون ملنے لگتا ہے جب آدمی عبادات کو پابندی سے کرتا ہے, اس کو رغبت کے ساتھ کرتا ہے, اس کو ویسا کرتا ہے جیسا کرنا چاہیے, تو اس کے دل کا سکون بن جاتی ہے عبادات سے. تو یہ ہدایت ہے اللہ کی طرف سے, دل کا اطمینان ہے, استقامت ہے, یہ شرع صدر اس کو کہتے ہیں. والذین اهتدوا زادهم هدى وآتاهم تقواه. اسی طرح سے اللہ کے نبی صلی اللہ علیہ وسلم کا جب حکم سامنے آئے, اس حکم کو مان لینا چاہیے, نہ زبان سے مخالفت کرنا چاہیے, نہ دل سے مخالفت کرنا چاہیے, نہ عمل سے مخالفت کرنا چاہیے. آپ صلی اللہ علیہ وسلم کے بارے میں اللہ تعالیٰ فرماتا ہے وَإِن تُطِعُوهُ تَهْتَدُوا وَإِن تُطِعُوهُ تَهْتَدُوا. اگر تم اس رسول کی بات مان لو, اس رسول کی فرما برداری کر لو, تو تم ہدایت پالو گے. وَإِن تُطِعُوهُ تَهْتَدُوا, کہ رسول کی فرما برداری میں ہدایت چھپی ہوئی ہے. تو معلوم ہوا کہ ہدایت کا ایک بہت بڑا ذریعہ کیا ہے, جو ہم کو ہمارے رسول نے بتا دیا علیہ الصلاۃ والسلام, اس پر عمل کر لیں, اس کی مخالفت نہیں, اس پر بے عملی نہیں, بلکہ جو بتا دیا اس پر عمل کرنا ہے. اسی طرح سے اللہ تعالی نے فرمایا فآمنوا باللہ ورسولہ النبی الامی, تو ایمان لے آؤ اللہ پر اور اس کے رسول پر, وہ نبی جو ایک امی نبی ہے, ان پڑھ نبی ہے. الذی یؤمن باللہ وکلماتہ, وہ نبی جو اللہ پر اور اللہ کے کلمات پر, اللہ کی باتوں پر ایمان رکھتا ہے. واتبعو, تم اس نبی کی اتباع کرو, اس نبی کی پیروی کرو, اس نبی کے پیچھے پیچھے چلو, لعلکم تہتدون, تاکہ تم کو ہدایت ملے. معلوم ہوا کہ نبی کریم صلی اللہ علیہ وسلم کی اتباع میں ہدایت ہے. ہماری زندگی میں ہم سنتوں کو داخل کریں اللہ کے نبی صلی اللہ علیہ وسلم کی, چلنے پھرنے, بولنے سننے, جاگنے سونے, اٹھنے بیٹھنے, کھانے پینے, پیشاب پکانا, اور چھوٹے سے لے کر بڑے امور, نماز اس سے زیادہ پھر آگے اور زندگی کے تمام معاملات میں. ایک آدمی نبی کریم صلی اللہ علیہ وسلم کی سنتوں کا علم حاصل کرے اور اس پر عمل کرتا چلا جائے, یہ اللہ کی طرف سے ہدایت ہے. کیوں اللہ نے کیا فرمایا, واتبعو, اس نبی کی اتباع کرو, لعلکم تہتدون, تاکہ تم کو ہدایت ملے. معلوم ہوا کہ نبی کی اتباع کرنے سے ہدایت ملتی ہے. نبی کریم صلی اللہ علیہ وسلم کی آپ روزانہ سوچئے, ٹھیک ہے, ہاں ہم بہت برے لوگ ہیں, ٹھیک, آج سے شروع کرتے ہیں. بہت سارے لوگ کیا کرتے, ارے کہاں ہوگا اتنا بڑا دین, کیسا عمل کریں گے اس کے اوپر, ہم تو بہت, ہمارے لیے تو بہت مشکل ہے, ہم تو بہت بگڑے ہوئے لوگ ہیں. تو گاڑی بگڑی ریپیئر نہیں کرتے, بگڑی ہوئی گاڑی چھوڑ دو اس کو رستے پہ, چلو گھر کو, ایسا کرتے نہیں, کیسا دھکا دیتے میکینک کے پاس لے جاتا ہے, پسینہ پسینہ ہوتا ہے, لیکن گاڑی چھوڑنے کو تیار نہیں. میکینک کے پاس جائے گا, پیسہ دے گا, ریپیئر کرے گا, پھر بیٹھ کے سفر شروع. گاڑی ریپیئر کر رہا ہے, جوتا پھٹ گیا ریپیئر کر رہا ہے, زندگی کب ریپیئر کرے گا, زندگی کب ریپیئر کرے گا, مرنے کے بعد, مرنے کے بعد موقع ختم ہو جائے گا, وہاں سب مانگیں گے موقع ریپیئر کرنے کا, لیکن نہیں, آج ضرورت ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی کے معاملات معلوم کریں, ایک سنت ہی صحیح, آج اس پہ عمل کریں. ٹھیک ہے, آج سے میں اس سنت کی پابندی کروں گا, ہمارے نبی یہ کام ایسا کرتے تھے, میں بھی ایسا کروں گا, ایک کام بس, ٹھیک, کل اور ایک بڑھاؤں گا, پرسوں اور ایک بڑھاؤں گا, ہوتے ہوتے پوری زندگی ایک نورانی زندگی بن جائے گی, ساری سنتیں زندگی میں آئیں گی. اللہ مجھ کو اور آپ سب کو اس کی توفیق عطا فرمائے. آدمی ممکن سے شروع کرے, مشکل آسان ہو جاتا ہے, لیکن آدمی پہلے سب کو دیکھ کے ڈر جائے, تھوڑا بھی نہیں کرتا ہے. آدمی تھوڑے سے شروع کرے اور اس کا پابند رہے, ساری چیزیں آسان ہوتی. تو معلوم ہوا کہ نبی کریم صلی اللہ علیہ وسلم کی سنت کی اتباع ہدایت کا ذریعہ ہے. نمبر چھ, یہ چیز مجاہدے کے بغیر آسان نہیں ہو سکتی ہے. چھٹی چیز کیا ہے ہدایت کا ذریعہ, ایک آدمی اپنی کمر کس لے, کس پر, इस चीज पर कि वो अपने नफ्स से लड़ेगा। आपका सबसे बड़ा दुश्मन कौन है? करीबी, अंदर का एक है, एक बाहर का है। अंदर का दुश्मन कौन है और बाहर का? शैतान। अब बाहर और अंदर दोनों ये दोस्त हैं एक दूसरे के। वो बाहर से इसको रिमोट कंट्रोल से मैसेज भेजता है, एसएमएस, और ये अंदर से आपको काम पे लगाता है। शैतान अल्लज़ी युवस्विसु फी सुदूरिन नास, लोगों के सीनों में वसवसे डालता है, दिल में मैसेजेस भेजता है ये। और बंदा उन मैसेजेस की वजह से, वसवसों की वजह से वो काम करता है जो खुद इसको हलाक करने वाला है। अपनी आग अपने हाथों से जलाता है, खुद अपने हाथों से लकड़ियां चुनता है, अपने हाथों ही अपने आप को जहन्नमी बना लेता है। कोई धक्का नहीं देता है किसी को जहन्नम में। आदमी कयामत के दिन शैतान कहेगा मेरा कुछ नहीं है, इन्नमा दअउतुकुम फस्तजबतुम ली, मैंने तो बस पुकारा था तुमको, तुमने मेरी बात सुन ली, मैंने तुमको आवाज दी, तुमने मान लिया। फला तलुमूनी वलूमू अनफुसकुम, मुझको बुरा मत कहो, अपने आप को बुरा कहो। मैंने क्या किया? मैं तो आवाज दी, तुम आ गए। क्यों? अल्लाह की तरफ से पुकार नहीं लगी थी? वल्लाहु यदउ इला दारिस सलाम, अल्लाह तुमको सलामती के घर की तरफ बुलाता है। क्यों? ये नहीं मालूम था, नबी की बात नहीं मालूम थी, उलमा दुआ तुमको पुकारते थे वो सुनने नहीं आए, उनकी आवाज कानों से भी सुनने आई फिर भी नहीं गए। हय्या अला सलाह हय्या अला फला, कानों से सुनते थे, कान बंद कर लेते थे ब्लैंकेट से, सुनी अनसुनी कर देते थे, और मेरी तो आवाज भी सुनने नहीं आई, सब ऐसा दौड़ते दौड़ते मेरे पास आया। तो इतना फरमा बरदा, तो तू खुद आया, मैं हाथ पकड़ के तुझको लाया नहीं, तू खुद आया, तेरी मर्जी से आया, आजादाना आया। तो शैतान हाथ पीछे हटा लेगा, हाथ पकड़ के जो चला रहा है ना जहन्नम का रास्ता, अगर चल मैं तेरी उंगली पकड़ के चलाता हूं जहन्नम के रास्ते में, बाद में हाथ छोड़ देगा, बोलेगा मैं नहीं, मैंने तो उसको कुछ नहीं किया, तू खुद चला है, तेरे पांव से चला है, मेरे पीठ पे थोड़ी बैठा था, तो खुद चला है। उस वक्त बहुत हसरत होगी इंसान को, अल्लाह हम सब की बात फरमाए। तो ये नफ्स है जो शैतान के बहकावे में आकर इंसान को गलत काम करवाता है। इस नफ्स को मुहज्जब बनाना चाहिए, इस नफ्स की तरबियत करना चाहिए। नफ्स कैसा है? आजाद है, कुछ भी मांगता है, जो करना है वो कहता मैं नहीं करता। जैसे बच्चा बोलता है स्कूल नहीं जाता, अरे जा, नहीं मैं नहीं जाता, उठता ही नहीं जल्दी। बाजार में जाएगा कहेगा वो भी चाहिए, वो भी चाहिए, वो भी चाहिए, एक जूता ले लिया, बोलेगा और एक जूता चाहिए, सब चाहिए, पूरी दुकान चाहिए। उसको उसको कोई सेंस नहीं होता है, उसको सिर्फ लज्जत मालूम है। आइसक्रीम आप उसको दिलाएं, बाजू वाला दूसरे बच्चे को देखेगा नीला पीला वो चाहिए, वो दिलाएगा कहेगा ये भी चाहिए, नीचे गिर गया दूसरा ला के देता हूं, नहीं वो नहीं चाहिए, यही चाहिए, जो गिर गया वही चाहिए, मेरा चाहिए मुझको। वो ऐसा होता है, नफ्स भी ऐसा होता है। जो आदमी नफ्स की बातें मानेगा वो आदमी जलील भी होगा और नाकाम भी होगा, जलील भी होगा और नाकाम भी होगा। दुनिया में जो आदमी डिसिप्लिन नहीं है उसकी इज्जत नहीं होती है, लेकिन जो आदमी डिसिप्लिन होता है उसकी इज्जत होती है, दुनिया में भी और आखिरत में अल्लाह के यहां और इज्जत है। और सबसे अच्छा डिसिप्लिन क्या है? इस्लाम। इस्लाम क्या है? इस्लाम पाबंदी का नाम है, डिसिप्लिन का नाम है। इस्लाम जेल नहीं है, इस्लाम जिंदगी के उसूल है। ये देखने वाले का नजरिया वो इस्लाम को कैसा देखता है। हम कैसे देखते हैं इस्लाम? ये पाबंदी वो पाबंदी, ये मना वो मना, ऐसा हराम वैसा हराम, इसको कैद खाने की तरह आदमी देखता है। लेकिन इसी को अगर डाइट की नीयत से देखे तो कितना अच्छा दिखता है। ये स्पिरिचुअल डाइट है हमारा, जन्नत के लिए डाइट है हमारा, ये करना है ये नहीं करना है, ये अच्छा ये बुरा, ये छोड़ना है ये नहीं छोड़ना है। तो एक आदमी के लिए दीन ये सबसे अच्छा डिसिप्लिन है। जो आदमी नफ्स का पाबंद हो, नफ्स का गुलाम हो, वो जलील दुनिया में भी होता है आखिरत में भी होगा। लेकिन जो नफ्स को काबू में रखे और नफ्स के खिलाफ अल्लाह की शरीयत को अपने आप पर लागू करे, ऐसे आदमी को दुनिया में हिदायत मिलती है और ऐसे आदमी को अल्लाह ताला बसीरत देता है। जिंदगी के मसाइल में वो सही फैसला करने की सलाहियत अल्लाह की तरफ से पाता है। वो ऐसे मसाइल उस पर अल्लाह ताला वाज़े करता है, ऐसे हल उसको देता है जो बाज़ औक़ात वो खुद भी नहीं सोच पाता था। ये अल्लाह की तरफ से हिदायत होती है उसको। اللہ تعالیٰ فرماتا ہے والذین جاہدوا فینا لنہدینہم سبلنا، جو ہماری راہ میں مجاہدہ کرتے ہیں، ہماری خاطر مجاہدہ کرتے ہیں، سٹرگل کرتے ہیں، ہم ان کو اپنی راہوں میں ہدایت دیتے ہیں، ہم ان کو اپنے راستے کی ہدایت دیتے ہیں۔ تو ہدایت ملتی ہے کیسے؟ مجاہدے سے۔ آدمی مجاہدہ کرے شیطان کے خلاف، اپنے نفس کے خلاف، برائیوں کے خلاف، تو اس مجاہدے سے آدمی کو ہدایت ملتی ہے۔ نمبر سات، اللہ پر توکل کرنا بھی ہدایت کا ذریعہ ہے۔ دل سیٹل ہو جاتا ہے جب آدمی اللہ پر بھروسہ کر لیتا ہے، اور شیطان سے بھی آدمی محفوظ ہو جاتا ہے۔ ایک حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں اذا خرج الرجل من بیتہ، جب آدمی اپنے گھر سے نکلتا ہے، فقال بسم اللہ توکلت علی اللہ لا حول ولا قوۃ الا باللہ، اور جب گھر سے نکلتا کہتا ہے بسم اللہ، میں اللہ کا نام لے کر نکلتا ہوں گھر سے، توکلت علی اللہ، میں نے اللہ پر بھروسہ کیا، لا حول ولا قوۃ الا باللہ، اللہ کے سوا نہ کوئی زور ہے نہ قوت ہے۔ جب یہ کہتا ہے توکلت علی اللہ، میں نے اللہ پر بھروسہ کیا، گھر سے باہر نکل رہا ہے اللہ کے بھروسے پر، تو کیا ہوتا ہے؟ فیقال له، فیقال له، اس سے کہا جاتا ہے، اللہ کی طرف سے اس کے لیے اعلان ہوتا ہے۔ کیا اعلان ہے؟ حسبک قد ہدیت وکفیت ووقیت، تیرے لیے کافی ہو گیا اتنا بولنا ہی۔ حسبک قد ہدیت، تجھ کو ہدایت مل گئی، وکفیت، اور تیرے لیے کفایت کر دی گئی، تیرے لیے معاملہ اللہ کی طرف سے کافی ہو گیا، اللہ کافی ہو گیا تیرے لیے، اور ووقیت، تجھ کو بچا لیا گیا۔ ہدیت وکفیت ووقیت، ہدیت تجھ کو ہدایت مل گئی، کفیت تیرے لیے اللہ کافی ہو گیا، اور تین وقیت تجھ کو بچا لیا گیا۔ فَيَتَنَحَّ لَهُ شَيْطَان، اور پھر شیطان اس سے الگ ہو جاتا ہے، شیطان اس سے الگ ہٹ کے کہتا ہے فَيَقُولُ لَهُ شَيْطَان آخر، ایک دوسرا شیطان اس سے کہتا ہے كَيْفَ لَكَ بِرَجُلٍ قَدْ هُدِيَ وَكُفِيَ وَوُقِيَ، ایک شیطان دوسرے سے کہتا ہے اب تیرا ایسے آدمی پہ کیا زور چلے گا جس کو ہدایت مل گئی، جس کے لیے اللہ کافی ہو گیا، اور جس کو اللہ کی طرف سے سیکیورٹی مل گئی، اب تیرا کیا زور چلے گا اس کے اوپر؟ تو یہ کیا دعا ہے؟ یہ یعنی توکل اللہ پر آدمی کرے، تو توکل اللہ کا نام لے، اللہ پر بھروسہ کرے، اللہ کے سوا ساری قوتوں کا انکار کرے، ایک اللہ کا زور، ایک اللہ کی قوت کا اقرار کرے کہ اللہ ہی کا زور ہے، اللہ جو چاہتا وہی ہوتا ہے، اللہ ہی پر بھروسہ، اللہ ہی مالک ہے، اللہ ہی رب ہے۔ تو یہ دعا ابو داؤد، نسائی اور ابن حبان کی روایت میں ملتی ہے۔ تو یہ معلوم ہوا کہ اللہ پر توکل کرنا آدمی کے لیے ہدایت کا ذریعہ بنتا ہے۔ نمبر آٹھ، مصیبتوں اور پریشانیوں میں اللہ کے فیصلے پر راضی ہونا، اس سے بھی آدمی کا دل مطمئن ہو جاتا ہے، اس میں سکون آ جاتا ہے، اس میں گمراہی کے راستے بند ہو جاتے ہیں۔ دیکھیے بہت سارے لوگ جب کچھ نقصان میں پڑتے ہیں، ان لمحات میں زبان سے بعض اوقات کفریہ جملہ نکل جاتا ہے، لیکن جو آدمی واقعی اللہ پر بھروسہ رکھے، اللہ کے فیصلے پر راضی ہو جائے، وہ آدمی نہ صرف یہ کہ اپنے ایمان کو بڑھاتا ہے، بلکہ اکثر اوقات اللہ کی طرف سے اس کے مسائل بھی حل ہو جاتے ہیں، کیونکہ صبر کے ساتھ اللہ کی معیت اور صبر کے ساتھ اللہ کی نصرت ہوتی ہے۔ وَاعْلَمْ أَنَّ النَّصْرَ مَعَ الصَّبْرِ، حدیث میں کیا ہے کہ اللہ کی مدد صبر کے ساتھ ہے، اور قرآن میں کیا ہے إِنَّ اللَّهَ مَعَ الصَّابِرِينَ، اللہ کی معیت اور اللہ کی نصرت، یہ دونوں چیزیں صبر کے بدلے دنیا میں ملتی ہیں۔ کتنی بڑی چیز ہے، ساری چیزیں خرچ کر کے بھی مل جائے تو کتنی مہنگی چیز ہے، یعنی کتنا آسان سودا ہے کہ اللہ کا ساتھ اور اللہ کی مدد ملنا، یہ کس پر ہے؟ صبر پر۔ مصیبت آپ کو پہنچی، بعض اوقات کیا اللہ میرے ساتھ یہ سکتا، پانچ ٹائم کی نماز نہیں پڑھتا تھا، جب تکلیف نہیں آتی تھی، جب سے پڑھنا شروع کیا بلائیں آ رہی میرے اوپر۔ آدمی کیسے سمجھتا ہے پہلے اچھا تھا، میں بے دلی میں ہی اچھا تھا، یہ نہیں دیکھتا ہے کہ اللہ اس کو دھو رہا ہے، تھوڑا رگڑ رہا ہے اس کو، اگر یہ بھاگ جائے گا تو گندا کا گندا ہی رہے گا، बच्चा है, आप पकड़ के मां धुलाती है उसको, उसको बहुत बुरा लगता है, उसको खेलना है, भागता है वो, हाथ में नहीं आता है, मां पकड़ पकड़ के धुलाती है उसको, तो उसको भी पसंद नहीं, तो थोड़ा रगड़ना उसको पसंद नहीं आता है। अल्लाह ताला 70 माओं से ज्यादा रहम करता है। बाज़ औक़ात अल्लाह ताला किसी बंदे के साथ भलाई का इरादा करता है, उसको तकलीफ देता है, ये तकलीफ उसको रगड़ के धो के साफ कर देती है एकदम, वो धुल जाता है। मयूरी दिल्लाहु बिही खैरन युसिब मिन्हु, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अल्लाह जिसके साथ खैर का इरादा करता है उसको मुसीबत में डाल देता है। इसलिए जब भी आप पर मुसीबत आए आप सोचे शायद अल्लाह ने कुछ भलाई का इरादा मेरे साथ किया है, आपकी अल्लाह से मोहब्बत बढ़ेगी, आपके लिए इत्मीनान आएगा। चलो ठीक है, कुछ अल्लाह अच्छा ही चाहता होगा अपना, अल्लाह बुरा तो नहीं चाहता है, हम अल्लाह पर भरोसा करें तो अल्लाह हमारा काम बनाएगा, मुसीबत हटाएगा। तो आदमी मुसीबत में अल्लाह पर अल्लाह से राजी हो जाए तो हिदायत का दरवाजा खुलता है, नाराज हो जाए गुमराही का दरवाजा खुलता है। अल्लाह हम सबकी हिफाजत फरमाए। इसलिए कई लोग हैं मुसीबतों में, जब मुसीबत आती है तो कभी शिर्कियात में चले जाते हैं, कभी बिदात में चले जाते हैं, कभी कुफरियात में चले जाते हैं, ऐसा काम करते हैं जो नहीं करना चाहिए था, ऐसे कलिमा जबान से निकलते हैं जो नहीं निकलने चाहिए थे। इसीलिए अल्लाह ने कुरान करीम में फरमाया मा असाब मिन मुसीबतिन इल्ला बिइज्निल्लाह, जो भी मुसीबत तुम पर आती है वो अल्लाह के हुक्म से आती है, जो भी मुसीबत तुम पर आती है वो अल्लाह के हुक्म से आती है। वमन युक्मिन बिल्लाह यहदी कल्बहु, जो अल्लाह पर भरोसा रखता है, जो अल्लाह पर ईमान रखता है, अल्लाह उसके दिल को हिदायत देता है, अल्लाह उसके दिल को हिदायत देता है। किसको? उसके दिल को। किसके दिल को? उस आदमी के दिल को जो अल्लाह पर भरोसा रखे, अल्लाह पर ईमान रखे, अल्लाह पर यकीन रखे। तो मुसीबतों में अल्लाह से बदगुमान नहीं होना चाहिए कि क्यों अल्लाह ने मुझको मुसीबत दी, कि दुनिया के बुरे बुरे लोग तो खा पी के खुश है और मैं दीन पे चलने के बावजूद परेशान। तो आदमी बाज़ औक़ात अल्लाह से बदज़न होता है और गुमराह हो जाता है। अल्लाह पर यकीन रखना चाहिए, अल्लाह ने जिस हाल में रखा है वो खैर ही होगा, और अल्लाह से इससे अच्छा हाल मांगना चाहिए, लेकिन नाराज कभी नहीं होना चाहिए। क्योंकि हदीस में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं फमन रज़िया फलहु रिज़ा वमन सख़िता फलहु सुख्त, कि जो अल्लाह से राजी रहे अल्लाह उससे राजी होता है, जो अल्लाह से नाराज हो जाए अल्लाह उससे नाराज हो जाता है। इसको याद रखें। नंबर 9, हिदायत के लिए यह भी जरूरी है कि आदम अलैहिस्सलाम को जन्नत से निकलवाने वाले के वसवसों से बचने का इंतजाम भी आदमी कर ले, क्योंकि हिदायत में बहुत बड़ी रुकावट शैतान है, और शैतान दिल में वसवसे डाल के आदमी को गुमराह करता है। तो हिदायत पर बाकी रहने के लिए आदमी शैतान के मुकाबले में अल्लाह की पनाह में आए। आप शैतान से लड़ नहीं सकते, आप शैतान के मुकाबले में अल्लाह की पनाह में आ सकते हैं। इसीलिए इस्तेआज़ा इसको कहते हैं। अल्लाह ताला फरमाता है वَإِمَّا يَنْزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ, अगर तेरे दिल में शैतान की तरफ से कोई वसवसा आ जाए तो तू अल्लाह की पनाह मांग, अल्लाह की पनाह मांग। إِنَّهُ سَمِيعٌ عَلِيمٌ, वो यकीनन सुनने वाला जानने वाला है। इसी तरह से 10वीं चीज, आखिरी चीज, हिदायत के लिए अल्लाह ताला से दुआ करना, अल्लाह से दुआ करना। अल्लाह एक हदीस कुदसी में खुद अल्लाह ताला फरमाता है या इबादी कुल्लुकुम दाल इल्ला मन हदैतुहु, ए मेरे बंदो तुम सब के सब गुमराह हो सिवाय उसके जिसको मैं हिदायत दूं, तुम सब के सब इल्म नहीं रखते सिवाय उसके जिसको मैं इल्म दूं। फस्तहदूनी अहदीकुम, तुम मुझसे हिदायत मांगो, हिदायत तलब करो, मैं तुमको हिदायत दूंगा। तो अल्लाह ने हुक्म दिया, वादा किया, हिदायत मांगने का हुक्म दिया, हिदायत देने का वादा किया। तो इससे मालूम हुआ कि अल्लाह से हिदायत मांगते रहना चाहिए। इसीलिए सूरतुल फातिहा में हमको हर नमाज में पढ़ने की दुआ सिखाई गई इहदिनस सिरातल मुस्तकीम, अल्लाह हमको सिरात मुस्तकीम की हिदायत दे। इसी तरह से हमको दुआ सिखाई गई रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना, ऐ हमारे रब हिदायत दे देने के बाद हमारे दिलों में टेढ़ापन पैदा न फरमा, गुमराही से हमारी हिफाजत फरमा। तो यहां पर दुआ है रब्बना ला तुज़िग़ क़ुलूबना बादा इज़ हदैतना, हिदायत दे देने के बाद अल्लाह हमारे दिलों में टेढ़ापन पैदा न फरमा, ये भी दुआ है। इसी तरह से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम दुआ करते थे अल्लाहुम्मा अल्लाहुम्मा हदीनी व सद्दिदनी, एक सहाबी को आपने दुआ सिखाई कहा कुल अल्लाहुम्मा हदीनी व सद्दिदनी, ऐ अल्लाह मुझको हिदायत दे मुझको सदाद अता फरमा, हिदायत और सदाद ये दोनों चीजें आपने कही। और आपने कहा वज़कुर बिल हुदा हिदायत का तरीक, और हिदायत जब कहे तो कहे के तेरे रास्ते की हिदायत, तेरे रास्ते की हिदायत, और वह सदादी सदाद सहमी, और जब तू सीधे पन को अल्लाह से मांगे या रास्ती को अल्लाह से मांगे सीधा चलने को मांगे तो जैसा तीर सीधा होता है वैसा सीधा मुझको कर दे, ऐसी दुआ अल्लाह से मांग। तो ये दुआ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम सिखाई, मुस्लिम में ये दुआ मौजूद है। तो ये 10 बातें थी जो हिदायत पाने, हिदायत पर जमने, और हिदायत दुनिया और आखिरत के एतबार से पाने, और कल्ब के एतबार से शरह सदर के एतबार से हिदायत पाने के लिए थी। अल्लाह ताला मुझको और आप सबको इन चीज़ों के करने की और इनके नताज के हसूल की तौफीक अदा फरमाए।